धेरै जसो यो इस्टरको सन्देशमा गुड फ्राइडे धेरै जस्तो त्यही पहिलाको नै फेरि फेरि दोहोरिन्छ मेरो, होइन कुरा त एउटै हो नि। कहिलेकाहीँ हामीलाई कस्तो लाग्छ भने नि यो येशु ख्रिस्टको बारेमा त त्यही कुरा हो, तर कुरा के हुन्छ भनेदेखि त्यो कुरा यति जीवित, यति यति सक्रिय, यति शक्तिशाली हुन्छ कि तपाईँहरू म भित्र आगो जलाउँछ। येशु ख्रिस्टको सन्देश भनेको त्यो 44 वर्ष अगाडि जब मैले ख्रिस्टलाई ग्रहण गरेँ म भित्र आगो जल्यो। त्यही कारणले मैले मेरो परिवारमा, मेरो घरमा, मेरो गाउँमा येशुको बारेमा घोषणा गर्नलाई मैले निर्णय गरेँ। आजसम्म प्रिय हो तपाईँको लागि म यहाँ आउँछु वर्षमा दुईचोटि। त्यो मुख्य उद्देश्य त्यही दिन लागेको जलो आगो मानिसहरूको हृदयमा चम्कियोस्, यसैको लागि आउँछु। हरेक मान्छेको विचार फरक छ। तपाईँलाई भनेको थिएँ नि मैले, एकजना मान्छेले भनौँ यो रुपियाँ पैसा यो तपाईँको भाडा कसले तिर्छ? धेरै जस्तो हामी भाडाको कुरा त रुपियाँ पैसाको हिसाब बैङ्क एकाउन्ट होइन, टिकट कहाँबाट पैसा त्यसित अझै छोपियो। यो तपाईँ हुन्छ नि होइन, जसले आफैलाई बढी प्रेम गर्छ त ख्रिस्ट योग्य हुँदैन। केवल आफैलाई प्रसन्न बनाउनलाई मात्र कोसिस गर्छौँ, चर्च पनि जान्छौँ, सबै कुरा गर्छौँ, मान्छेको गाडी तपाईँ एकदम भलाग्दो, एकदम असल, एकदम अलिअलि सहयोग पनि गर्ने मान्छे, तर बाइबलले के भन्छ? पुरा हृदयले, पुरा समझले, पुरा शक्तिले परमेश्वरलाई प्रेम गर्ने पहिलो अघि। अनि जबसम्म तपाईँहरू मैले त्यो कुरा बुझ्दैनौँ नि हामी यसो गर्नु सक्दैनौँ। यद्यपि उहाँले प्रेम गर्नुहुन्छ, त्यो जीवन तपाईँहरू मैले आफ्नो सम्पूर्ण हृदय आफ्नो जीवन उहाँमा सुम्पिनुपर्छ। त्यस कारण म आजको यो गुड फ्राइडे एक प्रकारले यो चित्रणलाई राम्रोसँग हामी हेर्दै गयौँ भनेदेखि हामीमा सिलिङ्ग हुन्छ। यो कुराहरू रियल घटनामा आधारित हुन्, यो कुराहरू यसु प्रभुले आफ्नो जीवनमा भोग्नु भएको थियो, यो सबै घटना भएको थियो, इतिहासले हामीलाई बताउँछ, अनि प्रभुको आत्मा जो तपाईँ र ममा बस्नुहुन्छ उहाँले बताउनुहुन्छ। यहाँनिर मैले एक नम्बर, दुई नम्बर, तिन नम्बर कति लेखेको छु, येशु ख्रिस्टको इस्टर गुड फ्राइडेको कुराको सम्बन्धमा एउटा फ्याक्ट्स होइन। यहाँ के छ, पिलातुसले प्रभुलाई 3 पल्ट निर्दोष घोषणा गरे पनि फेरि यहुदीहरूको कारणले येशुलाई क्रुसमा चढाउने निर्णय चाहिँ पिलातुसले गर्नु। वास्तवमा रोमी साम्राज्यमा के हुन्थ्यो भनेदेखि रोमी यो यहुदीहरूको आफ्नो राजा हेरो थियो, तर यहुदीहरूको अधिकार मृत्युदण्ड दिने हुन्थेन, त्यही कारणले उनीहरूले येशु ख्रिस्टलाई मन पराएको। दोस्रो नम्बरमा के छ भने सिपाहीहरूका कप्तानले येशुको महिमा गरे। यो दोस्रो पोइन्ट हो येशु प्रभुको यो गुड फ्राइडेको भएको घटना। निश्चय नै यिनी धर्मी मानिस थिए। तपाईँले लुका 23:47 त्यो पद देख्नुहुन्छ। तेस्रो पोइन्ट चाहिँ सम्झनु पर्ने तेस्रो पोइन्ट के छ, ख्रिस्ट सङ्कष्टमा हुँदा स्वर्गदूत उहाँ कहाँ देखा परे र उहाँलाई बल दिए। त्यो दिन भएको घटना जब ख्रिस्ट सङ्कष्टमा हुनुहुन्थ्यो, बाइबलले भन्छ स्वर्गदूतले त्यतिखेर उहाँलाई बल दिएको थियो। चौथो पोइन्टमा के छ, लुका 22:44 येशु सङ्कष्टमा परेर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो। त्यसपछि 44 त्यही लुका 22 सङ्कष्टको प्रार्थनामा उहाँको पसिना रगत रगतका थोपा जस्तै भुइँमा खसिरहेको थियो। यसरी यो 5 पोइन्टमा हामीले विचार गर्न सक्छौँ, तर तपाईँलाई मैले यो 5 पोइन्टमा नभइकन आज कसरी यो गुड फ्राइडे अथवा येशु प्रभुले मानिसको पापको लागि गर्नुभएको केही कुराहरू तपाईँको अगाडि म प्रस्तुत गर्न चाहन्छु। अनि म तपाईँलाई यो जुन चाहिँ पोइन्टहरू हामीले पढ्यौँ त्यसको बाइबलको पद हामी हेर्छौँ यहाँ। पहिलो पोइन्ट हामीले हेरेको थियौँ, पहिलो पोइन्ट चाहिँ पिलातोसले 3 चोटिसम्म चाहिँ येशु प्रभुलाई निर्दोष घोषणा गरेको थियो, उहाँलाई मृत्युदण्ड दियो क्रुसमा, र उहाँले गरेको अपराधको कारण थिएन। पहिलो कुरा यो बुझ्नुपर्छ, येशु प्रभुले केही पनि गर्नु भएको थिएन जसले गर्दा उहाँलाई मृत्युदण्ड दिनु पर्थ्यो, तर केवल यहुदीहरूको करले त्यो सबै कुरा भएको थियो। दोस्रो पोइन्टको 23 को 47 मा यहाँ यस्तो छ, कप्तानले भएको सबै घटना देखे। कप्तान भनेको चाहिँ रोमी सिपाहीहरूको एउटा टुकडी त्यहाँ थियो। सुरुदेखि नै यसु प्रभुलाई पक्रेर क्रुसमा टाङ्ने लाने अनि क्रुसमा टाङ्गिसकेपछि त्यहाँनिर पहरा बस्ने कप्तान थिए। यसु प्रभुको सबै कुरा हेरिरहेका थिए। सबै घटना देखेर परमेश्वरको प्रशंसा गर्दै भने, निश्चय नै यिनी धार्मिक मानिस थिए। त्यसैले यो कप्तान जो चाहिँ अन्य जाति हो, जो चाहिँ रोमी सिपाही हो, जो चाहिँ रोमीको सिजर भन्छ, रोमीको सम्राटको सेवाको लागि त्यहाँ आएको व्यक्ति हो, तर उसले यसुलाई असाधारण व्यक्ति, असल मानिस भनेर परमेश्वरको प्रशंसा गरेको कुरा हामी पाउँछौँ। अर्को कुरा मैले तपाईँलाई यो दोस्रो तेस्रो पोइन्ट होइन तेस्रो पोइन्टमा चाहिँ ख्रिस्टमा हुँदा, ख्रिस्ट संकष्टमा हुँदा स्वर्गदूतहरू देखा परे। यो चाहिँ लुका 22 को 43 मा के छ, स्वर्गबाट एक स्वर्गदूत उहाँ कहाँ देखा परे र उहाँलाई बल दिए। यहाँनिर लुकाले यो कुरा लेख्दछ जुन बेलामा, किनभने उहाँ त धेरै कमजोर हुनुहुन्थ्यो होइन। अनि चौथो पोइन्टको कुरा चाहिँ यहाँ चौथो र पाँचौँ चाहिँ यो 44 पद लुक 22 मा, अनि सङ्कष्टमा परेर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो। अनि हामीलाई बाइबलमा पढ्छौँ नि, यसु प्रभु गच्छिमनीमा प्रार्थना गर्दै गर्दा 3 जना अर्को चेलाहरू लिएर जानुभएको थियो, उनीहरू चाहिँ निदाइराखेको थियो तर उहाँ चाहिँ प्रार्थना गरिराख्नुभएको थियो। अनि त्यहाँनिर लेखिएको छ, उहाँको पसिना चाहिँ रगतका थोपा जस्तै भुइँमा खसिरहेका थिए। वास्तवमा कसले हो भन्थ्यो, पसिना रगत होइन कि रगत पसिना आएको थियो, रगतको पसिना उहाँमा आइरहेको थियो, किन उहाँ त्यति सङ्कष्ट गर्नुभएको थियो। एउटा कुरा हामीले बुझ्नुपर्छ, हामीलाई आज यो क्रिसमसको घटना, यस क्रिसमस रे इस्टरको घटना, यसु प्रभुको बलिदान, उहाँले भोग्नु भएको कष्ट खपेर हामी आफैलाई त्यसको नजिक राख्न सक्छौँ। तर आज तपाईँ र मेरो लागि चाहिँ उहाँले विजय हासिल गरिसक्नु भएको छ होइन, त्यस कारण त्यो कुरो हामीले सम्झनु पर्ने हुन्छ। उहाँले हाम्रो निम्ति विजय हासिल गरिसक्नु भएको छ। अनि यो पाँचौँ यो अर्को चाहिँ मैले तपाईँलाई अघि पढिसकेको छु, सायद यो लुका 23 को 47 मा, कप्तानले भएको सबै घटना देखेर परमेश्वरको प्रशंसा गर्दै, निश्चय नै यिनी धार्मिक मानिस थिए, त्यो मैले अघि पढिसकेँ। त्यस कारण यहाँनिर प्रश्न आउँछ, यसु किन मर्नुभयो अनि उहाँ कसरी मर्नुभयो? हरेक मान्छेको जीवनमा यो प्रश्न ले त्यो उत्तरको खोजी गर्छ, हरेकले बुझ्न आवश्यक छ यो येशु प्रभु क्रुसमा मर्नुभएको कुरामा होइन, अनि उहाँ कसरी मर्नुभएको थियो, उहाँ किन मर्नुभएको थियो भन्ने कुरा। उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो, उहाँ आफैलाई कुनै पनि कुराबाट बचाउन सक्नुहुन्थ्यो, यो त हामीले हेरिसक्यौँ होइन। उहाँ पुरा परमेश्वर नै हुनुहुन्थ्यो। अनि यो उद्धारको योजना जो मानिसको निम्ति पाप रहित बलिदान हुनुपर्ने थियो, त्यो पुरा गर्ने योजना त परमेश्वरको थियो, किनभने परमेश्वर पवित्र हुनुहुन्थ्यो, न्यायी हुनुहुन्थ्यो, तर प्रेमी हुनुहुन्थ्यो। वास्तवमा यो क्रुसको घटना, क्रुसको एउटा कथाहरू, कथा भन्दाखेरि चाहिँ नेपालीमा अर्कै अर्थ लाग्छ, यसु ख्रिस्टको कुरा कथा हो, यो घटना हो, एउटा अस्मरणीय, महत्त्वपूर्ण, कहिल्यै पहिले नभएको, फेरि कहिले हुन नसक्ने घटना हो, जहाँ चाहिँ परमेश्वर मानिस भएर मान्छेको लागि, मान्छेले भोग्ने मृत्यु आफ्नो शरीरमा लिएर मर्नुभयो। यो एकदमै ठुलो कुरा हो। त्यसैले उहाँले आफैलाई बचाउनु भएन, किनभनेदेखि उहाँ परमेश्वरको एउटा हतियारको रूपमा संसारमा आउनुभएको थियो, एउटा तुलको रूपमा, किनभने परमेश्वरको प्रेम र परमेश्वरको न्यायलाई सन्तुष्टि गर्नु थियो। परमेश्वर प्रेम हुनुहुन्छ, कुनै पनि व्यक्तिले प्रेम गर्यो भने हामी के हुन्छ, माया बढी गर्ने आमा बाउले छोरछोरी बिगार्छ होइन, माया त आमाले नि गर्छ बाउले नि गर्छ, आमा बाउमध्ये एउटा चाहिँ अलि लुज हुन्छ। अङ्ग्रेजीमा शब्द चाहिँ स्पोइल गर्छ र एउटा चाहिँ अलिक कडा हुन्छ, कसै कसैको दुइटै लुज हुन्छ, त्यस कारण छोरी केही पनि सिक्दैन होइन। तर के हुन्छ यहाँ, परमेश्वरको न्याय चाहिँ बाबुआमाको जस्तो पनि होइन नि, जतिसुकै कडा बाबुआमा भए पनि परमेश्वर जस्तै त हुँदैन नि, परमेश्वरको न्याय त पक्का हुनेवाला छ नि होइन। जसले गल्ती गर्छ त्यसले न्याय पाउँछ, परमेश्वर न्याय हुन्छ, कहिल्यै पनि कुनै कुराले उहाँको न्यायलाई हटाउन सक्ने थिएन, जुन चाहिँ मानिसको निम्ति उसको अवस्थाले ल्याउँथ्यो, अनि त्यो मानिसमा भएको परमेश्वरको दण्ड, पापको दण्ड अब उहाँले दण्ड दिनु पर्यो, कहिले ननिप्ने भट्टी आगोको भट्टीमा फाल्नु पर्यो। तर परमेश्वर प्रेम हुनुहुन्थ्यो, अनि उहाँले आफ्नो प्रेमको योजना उहाँको अनुग्रहमा येशु ख्रिस्टद्वारा पुरा गर्नुभएको थियो। त्यसैले यो गुड फ्राइडेको दिन येशु प्रभु क्रुसमा मर्नु भएको चाहिँ परमेश्वरको प्रेमको कुरा थियो, अनि परमेश्वरको न्याय पनि क्रुसमा थियो, किनभनेदेखि मानिसहरूको न्याय येशु ख्रिस्टको शरीरमा भइराखेको थियो। न्याय भने बुझ्नुहुन्छ, कसैले एउटा गल्ती गर्यो भने त्यसलाई अदालतले दण्ड तोक्छ, त्यो दण्ड त्यो मान्छेले भोग्नुपर्छ। परमेश्वरको दण्ड मानिसहरूको निम्ति के हो, आत्मिकी मृत्यु, अनि त्यो दण्ड कसले भोग्यो, येशुले। यो कुरा चाहिँ वास्तवमा यो इस्टरको सबभन्दा महत्त्वपूर्ण कुरा हो, उहाँ के कारणले मर्नुभयो, उहाँ के कारणले मर्नुभयो, हामीले यसलाई राम्रोसँग बुझ्नुपर्छ। अब एउटा म जहिले पनि यो कुरा गर्दै गर्दाखेरि यो इस्टरको बारेमा अथवा येशुको बलिदान, क्रुसको बलिदानको बारेमा कुरा विचार गर्दै गर्दाखेरि मान्छेलाई छुटकारा दिन उहाँ मानिसको निम्ति दण्डित हुनु भएको, तर येशु प्रभुको यो दण्डले तपाईँ र मलाई के गर्छ, पापबाट स्वतन्त्र बनाउँछ। तपाईँ र म आज पनि लोभको शिकार, आज पनि ईर्ष्याको शिकार, आज पनि एकअर्काप्रति राम्रो खालको व्यवहार गर्न नसक्ने अवस्था छ भने यो क्रुसलाई तपाईँले अप्नाउनु भएन। प्रियहरू, जसले क्रुसलाई अप्नाउँछ नि ऊ येशुको स्वभावमा परिवर्तन हुन्छ, प्रियहरू उसबाट प्रेम बग्छ, यद्यपि उसलाई खराबी गर्ने व्यक्तिप्रति उसले टोटल्ली परमेश्वरको प्रेम व्यक्त गर्दछ। अनि यो धेरै जस्तो मान्छेले गरे जस्तो लाग्दैन होला तपाईँलाई, पक्का ख्रिस्टियनले चाहिँ यही गर्नुपर्छ। जसले यो गर्नु सक्दैन त्यसले येशूलाई पक्का भरोसा गरेका छैन, उसले आफ्नो जीवन दिएको छैन। त्यस कारण पहिला चाहिँ उहाँ कसरी मर्नुभयो भन्ने कुरा हामी राम्रोसँग हेऱ्यौँ। त्यस समयका यहुदी धर्मगुरुहरू उहाँसँग रिसाएका थिए, किन भन्दाखेरि येशु प्रभुले चाहिँ तिनीहरूको पाप पाखण्डीपन देखाइदिए रहेका थिए, तिनीहरू पाखण्डी र पापी थिए, त्यसैले उहाँलाई घृणा गर्थे। जो मान्छेको जीवन अन्धकारमा, गलत कुराहरूमा, अहिले नै मैले जुन भनिराखेको छु नि, हाम्रो जीवनमा कहिलेकाहीँ हामीले नबुझेर पनि भइराखेको छ, तर कति कुराहरू भइराखेको छ त्यो चाहिँ पापीको स्वभाव हो, त्यो आदमको स्वभाव हो, त्यो पतन भएको मान्छेको स्वभाव हो। तर तपाईँ र म त्यसैलाई जक्डिराख्छौँ, अनि लाग्छ मान्छेले यसलाई दोष लगाउनु हुँदैन, यसलाई भन्नु हुँदैन, हामीले गरेको कुरा चाहिँ यसले केही पनि भन्नु हुँदैन। जब त भन्यो भने तपाईँलाई के लाग्छ भने यो मान्छेले मलाई माया गर्दैन। प्रिय तपाईँलाई कसैलाई पक्का माया गर्नुहुन्छ, त्यो मान्छेलाई पछाडिबाट सापले टोक्न लागेको छ, तपाईँ के गर्नुहुन्छ, तिमी ठिक छौ भन्दैन नि होइन, अझ टोक्यो भने उसलाई विष पनि लागिरहेको छ, उसमा 20 मिनट छ, तपाईँले के हुन्छ, तपाईँसँग सापको विष छ, बोकेर अस्पताल लानुहुन्छ, उपचार गर्नुहुन्छ। मान्छे जब स्वभावले शैतानको नेचरलाई लिइराखेको हुन्छ, तपाईँले बाइबलमा हेर्नुहोस् के हो शैतानको नेचर, धेरैजना मान्छेमा छन्। त्यही कारण तपाईँ र म अर्कै खालको क्रिस्चियन हुनुपर्ने, तपाईँ र म मण्डली आउन उत्साहित हुनुपर्ने, किनभने हामी परमेश्वरमा दाजुभाइ दिदीबहिनीहरू जो छुटकारा पाएका सन्त भन्ने बाइबलसँग सङ्गति गर्छौँ, परमेश्वरको उपस्थितिमा सङ्गति गर्छौँ। त्यस कारणले यहुदीहरूले घृणा गरे, किनभनेदेखि यहुदीहरूको पाप येशु प्रभुले देखाउनु भयो, यहुदीहरूले आफ्नो पाप देखेपछि पश्चाताप गरेको भए यसको क्या हुन्थे। प्रिय तपाईँलाई भन्न चाहन्छु, त्यसैले उहाँको ज्योतिलाई मन पराउँदैन थिए, ज्योतिलाई निभाउन चाहन्थे। आज तपाईँ र म ख्रिस्टमा विश्वास गरेर हाम्रो जीवनमा भएका कमजोरीहरू कसैले देखाइदियो, त्यसको बारेमा तपाईँलाई सिधा कुरा गरे पनि के हुन्छ, त चित्त दुख्छ। सायद त्यो मान्छेसँग भित्रभित्र चिढिनुहुन्छ, तपाईँको विचार के हो भने त्यो मान्छेले मलाई प्रेम गर्दैन, तर साँचो प्रेम चाहिँ त्यसले गर्छ जसले तपाईँसँग इमान्दार प्रकारले तपाईँको रोग देखाइदिन्छ। प्रिय, आज पनि मानिसहरू जो आफ्नो स्वार्थको निम्ति जिउँछन्, कसैले उनीहरूको पाप देखायो भने उनीहरू रिसाउँछ। रिसाउनु मात्रै होइन, उनीहरूले अर्कै व्यवहार गर्न थाल्छ। उनीहरूको फाइदा आफ्नो पाप स्वीकार गरेर पश्चाताप गर्यो भने उनीहरूको उद्धार र उनीहरूको भरपूरी जीवन, प्रशस्तताको जीवन आउन सक्छ। तर दुःखको कुरो, उनीहरू त्यो कुरा बुझ्न तयार छैन। विचार गर्नुहोस्, किनभने तपाईँ र मेरो जीवनमा पवित्र आत्मा अनुसारको नेचर स्वभाव फल, पाप स्वभावको स्वभाव फल, गलती 5:19-21 एउटा, 22-23 अर्को, प्रष्टै छ। त्यो एउटा आइडियल क्रिस्चियनको लागि मात्रै हो, होइन। जो मान्छे नयाँ जीवन पाएर येसुलाई प्रभु भनेर येसु सँगसँगै हिँड्छ त्यसलाई। त्यही कारणले म भन्छु प्रियहरू, हामी कतिजना धेरै वर्षदेखि क्रिस्चियन भएको हुन्छौँ तर येसु सँगसँगै हिँड्न सिकेका हुँदैन। अनि त्यस समय इजरायलीहरू माथि रोमीहरूले शासन गरेका थिए, रोमी सम्राट, किनभने येसु प्रभु उद्धारकर्ता मसीह आउने भनेको उनीहरूको गलत बुझाइ चाहिँ के थियो भनेदेखि, रोमी साम्राज्यबाट छुटाएर उनीहरूलाई स्वतन्त्र राज्य बनाउने अनि राजाको रूपमा सिंहासनमा बस्ने, दाउद जस्तै। उनीहरूले येसुलाई त्यही कुरा देखिरहेको थियो। उनीहरूले कहिल्यै पनि बुझेनन् कि येसु प्रभु आत्मिक छुटकारा जो चाहिँ अनन्तसम्म जान्छ त्यो त्यसको लागि आउनुभएको कुरो बुझेन। परमेश्वरसँग आत्मिक रूपमा सम्बन्ध जुटाउन आउनुभयो, पवित्रताको बाटो डोर्याउन आउनुभयो, त्यो कुरो उनीहरूले बुझेका थिएन। अर्को कुरा के थियो भने, रोमीको शासन मुनि भएको कारणले मानिसहरूलाई मृत्युदण्ड दिने अधिकार पनि इजरायलीहरूसँग थिएन। यी यहुदी धर्मगुरुहरूले 30 सिक्कामा किनेर येशूलाई पक्रे। कसलाई 30 सिक्कामा किने? यहुदा इस्करियोतीबाट। यहुदा इस्करियोतीलाई 30 सिक्का दिएपछि उसले चिनायो, राति गएर येशू प्रभुलाई किस गर्यो, त्यसपछि चुम्बन गर्यो, त्यसपछि उनीहरूले येशूलाई पक्रे। हामीलाई त्यो प्रश्न थाहा छ, होइन। अनि त्यसपछि येशूलाई पिलातुस कहाँ ल्याए। तपाईँले गेतसेमनी बाइबलमा सबै सुसमाचारको चारवटै पत्रहरू सुसमाचारमा लेखिएको छ यो घटनाको बारेमा। पत्रुसले एउटा प्रधान पुजारीको नोकर, के अरे उसको नाम, कान काटिदिनु भएको थियो, येशू प्रभुले त्यहीँ जोड दिनु, त्यो सबै घटना त्यहाँ भइरहेको छ। उनीहरूले पिलातुससँग येशूको निम्ति मृत्युदण्ड माग गरे, तर पिलातुसले येशूलाई 3 पटक निर्दोष घोषणा गरेका थिए। तर पिलातुस यहुदीहरूलाई खुसी बनाउन चाहन्थे, किनभने उसलाई जस्तो यहुदीहरूले के चिज गरेको उसलाई मन थिएन। यहुदीहरू खुसी भए पनि ऊ त रोमको सम्राटप्रति ऊ जवाबदेही हुन्छ, रोमको सम्राटले जे भन्छ त्यही उसले गर्नुपर्छ। त्यहाँ यहुदीहरू खुसी भइदियो भने उसलाई समस्या नहुने, तर उसलाई प्रष्ट थाहा थियो येशू प्रभु मृत्युदण्डको लागि दिनुपर्ने, त्यस्तो केही अपराध थिएन। तर पनि उनीहरू ऊ चाहिँ त्यसलाई खुसी बनाउन चाहन्थे। उनीहरूले घरिघरि कचकच गरी 3-3 चोटि उनले निर्दोष साबित गरिसक्दा पनि नमानेपछि पिलातुसले तिनीहरूको इच्छा अनुसार येशूलाई मृत्युदण्ड दिने दिनलाई चाहिँ यहुदीहरूलाई नै सुम्पिदिए, तिमीहरूले जे मन लाग्छ तिमीहरूले गर। अनि पिलातुसले येशूलाई काँडाको मुकुट पनि लगाइदिए, अनि त्यहाँ हात धोएको कुराहरू पनि देख्छौँ हामी, होइन। पिलातुसको हृदयमा परमेश्वरले के काम गरिरहनु भएको थियो हामीलाई त्यो सबै कुरा थाहा छैन। आवश्यकता भएको भए हाम्रो अगाडि लेखिएको हुन्थ्यो, तर आज हामीले विचार गर्नुपर्छ। जहिले पनि परमेश्वरले गर्दाखेरि बाहिरी भन्दा पनि भित्र उहाँले काम गरिरहनु हुन्थ्यो। अनि त्यसपछि येशु प्रभुलाई ती यहुदीहरूले के गरे, पिटे, भोक्र्याए, थुके, किल्ला गरे, कोर लगाए, जुनसुकै त्यो कुनै पनि व्यक्तिलाई नीच बनाएर बदनाम गर्ने, दुःख दिने जे कुरा हुनसक्छ उनीहरूले ती सबै येशू प्रभुको निम्ति गरेको थिए। उहाँ निर्दोष हुनुहुन्थ्यो र पनि चुपचाप यी सबै कुरा सहिरहनु। वास्तवमा येशू प्रभुले जुन कुरा त्यहाँनिर जस्तो खालको व्यवहार गर्नुभयो अचम्म लाग्छ। अनि मलाई कहिलेकाहीँ कतिजना मिसिनेरीहरूको बारेमा बायोग्राफी पढ्ने गर्छु, अहिले पनि कहीँ कहीँ हुन्छ, तर अहिले लेखेको भावग्राफी मलाई धेरै थाहा छैन, पहिला पहिलाको मान्छेहरू यस्तो ठाउँमा पुगेर उनीहरूले यति चोट खाएर उनीहरूले कहिले पनि शारीरिक रूपमा अर्कोलाई दुःख हुने खालको कहिले पनि न शब्द बोले न निर्णय गरे, उनीहरू चुपचाप सहन्थे। जटसनको बारेमा तपाईँले कसरी भन्छ, एडमिरल जटसन होइन, रञ्जितलाई थाहा छ उसको नाम, कुन ठाउँमा मिसिनरी थिए, बर्मामा। अनि पहिलोचोटि त्यहाँ जाँदाखेरि जटसनलाई बर्मी भाषा आउँदैन थियो, अनि त्यो बेलामा डुङ्गाबाट जानु पर्यो, जहाजबाट ओर्लिने बित्तिकै केही थाहा छैन, एकजना मान्छे भेट्यो अनि अँगालो मार्यो, अनि त्यो मान्छेले भाषा त केही पनि जानेन, यो किताबमा लेखेको छ। अनि त्यो मान्छे जसले जटसनले अँगालो मारेको घरमा गएर आफ्नो श्रीमतीलाई भनेको थियो अरे कि आज मैले यस्तो मान्छे भेटेँ कि उसको अनुहार त कस्तो महिमाले भरिएको थियो। प्रियहरू हो, तपाईँ र मैले ख्रिस्टलाई कसरी लिइराखेका छौँ, अझै हामी यहाँ पढ्छौँ, आजको कुरामा बढी जान्छौँ होइन। उहाँलाई कलवरीमा उनीहरूले के गरे, टाङ्नलाई लगे, कलवरी डाँडामा उहाँलाई काठको त्यो टुक्रामा काँटी ठोकेर उहाँलाई झुन्ड्याए, त्यसपछि काँटी ठोकेर त्यो क्रुसमा टाँगिसकेपछि तपाईँलाई थाहा छ क्रस भन्छ, क्रुस भन्छ हामी नेपालीमा काठ यस्तो खालको, अनि त्यहाँ ठोकिसकेपछि उहाँको हातमा ठोकियो, खुट्टामा ठोकियो, ठोकिसकेपछि त्यो क्रुसलाई उनीहरूले ठडाए, अनि त्यसपछि त्यहाँ गाडेर छोडिदिए। अनि क्रुसमा टाँगिएको मान्छेको मृत्यु चाहिँ तुरुन्त हुँदैन थियो, क्रुसको दण्ड भनेको चाहिँ एकदमै कष्टदायी, अनि त्यो मर्ने भनेको चाहिँ उसको शरीरको उसलाई सेकेन्ड सेकेन्ड त्यो न सास फेर्न सक्छ न केही गर्न सक्छ, त्यो काँटी ठोकेको ठाउँबाट सेकेन्ड सेकेन्ड दुखिराखेको थियो, उसले त्यो सहेर बस्नु पर्थ्यो, तर उसको रगत एकैचोटि बग्दैन थियो, थोपा 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 गरेर रगत बग्थ्यो, त्यस कारण कति दिनसम्म उनीहरू त्यहाँ मर्नु सक्दैन थिए। त्यसपछि कति दिनपछि उनीहरूले गएर खुट्टा भाँचिदिन्थे, जसले गर्दाखेरि चाहिँ उसको रगतहरू बगेर जान्छ, जब मान्छेमा रगत हुँदैन छिट्टै मर्छ, तर यसु प्रभुको कोखामा भाला रोपियो, पहिला नै रगत गयो होइन। अनि यसुको क्रुसको मृत्युको वर्णन चारवटै सुसमाचारमा हामीले पढ्न सक्छौँ, चारवटै सुसमाचारबाट हामी उहाँको मृत्युबारे धेरैवटा प्रमाणहरू, सत्य तथ्यहरू जो ऐतिहासिक रूपमा प्रमाणित छन्, विज्ञानले प्रमाणित गरेको छ, वास्तवमा येशु प्रभुको क्रुसको मृत्युको कुरा सन्दर्भमा विचार गर्यो भने कति धेरै प्रमाण छ कि उहाँले त्यहाँ प्राण त्याग्नु भएको थियो। अनि येशुको शरीरको हड्डी भाँचिने छैन भन्ने कुरा, जसरी आज केमीले यसैया 53 अध्यायमा पढेको जस्तै, पुरानो नियममा नै उनको चाहिँ हड्डी कहीँ पनि भाँचिने छैन भनेर भनेको छ, तर त्यहाँ क्रुसमा मरेको मान्छेहरूलाई हड्डी भाँच्ने चलन थियो, अनि सिपाहीहरूलाई हड्डी भाँच्न पठाउँदाखेरि येशु प्रभु सास गइसकेको थियो होइन, हड्डी भाँच्नु परेन। सी वास्तवमा त्यो क्रुसको वरिपरिका कुराहरू तपाईँले हेर्नुभयो र पहिला नै भएका भविष्यवाणीहरूको कुरा हेर्नुभयो भने कति धेरै कुराहरू पुरा भएको छ। उहाँको क्रुसको अन्तिम समयहरू यस्ता थिए, दिनको 12 बजेदेखि दिनको 3 बजेसम्म 3 घन्टा निष्पक्ष अन्धकार भएको थियो। यो ऐतिहासिक कुरा हो, यो कहिले पनि संसारमा कहिले भएको छैन, तर येशु प्रभु क्रुसमा टाँगिनु भएर झुन्डिनु भएको समयमा 12 देखि 3 सम्म अन्धकार थियो, एउटा अचम्मको कुरा थियो। किनभनेदेखि हाम्रो लागि सबभन्दा ठुलो कुरा के हो, परमेश्वर हुनुहुन्थ्यो र उहाँले यो उद्धारको निम्ति क्रुसमा मर्न आउनुभएको थियो। यस कुनै पनि एउटा मान्छेले हुन्छ नि आजकल धेरैवटा, हिजो आज त यहाँ नेपालमा यो सामाजिक सञ्जालको कुरा गर्दै गर्दाखेरि यति धेरै त्यो के भन्छ त्यसलाई, पण्डितहरू जोखाना हेर्ने के अरे ज्योतिषीहरू कति कुराहरू गरेर हुन्छ, अनि कुनै के ग्रह दाहिने छ, कुनै के यहाँसम्म कि अमेरिकाको पनि ग्रह र के को कुरा गरेर हुन्छ, अनि मलाई लाग्छ ती मान्छेहरू जसले यही सबै विश्वास गर्छ उसको दिमागमा त्यो विश्वास गरेर हुन्छ, तर मेरो विचारमा यो सबै शैतानको काम हो। यो बन्धनमा परेका मान्छे जसको पट्टी खोलेको छ, हिन्दूहरू तपाईँ र म पट्टी खोलेको, हाम्रो समझलाई परमेश्वरको आत्माले खोल्नु भएको छ, तपाईँ र मलाई सत्य त थाहा हुन्छ, त्यस कारणले येशु ख्रिस्टको बारेमा गुड फ्राइडेमा क्रुसमा टाङ्गिएको
अनि गाडिए र आइतबार दुवै हुनु भएको जो इस्टरको कुरा छ, यो ऐतिहासिक भयावह घटना थियो जुन कारणले संसारको मानिसहरूले येशु ख्रिस्टमा उद्धार पाउँदछन्। उहाँ स्वर्ग जानुभयो, पौरी उठेर पवित्र आत्मा पठाइदिनु भयो, 2000 वर्षसम्म परमेश्वरको आत्मा, येशु प्रभुको आत्मा, जो पवित्र आत्मा विश्वास गर्नेहरूको हृदयमा आएर जिउनुहुन्छ, उहाँ हामीमा हुनुहुन्छ। हामीले त्यसलाई पक्का विश्वास गर्नु, त्योभन्दा ठुलो अर्को कुरा के पनि छैन। तपाईँहरू मेरो लागि हामी तिन दिनै जुन कुरा गर्छौँ नि, त्योभन्दा यो सत्य छ। यो कुरो तपाईँले विचार गर्नुपर्छ। अनि दिनको 3 बजे, 3 बजे चाहिँ येशु उच्च स्वरले चिच्याउनु भयो र भन्नुभयो त्यतिखेरको अरमिक शब्दमा, इलोई इलोई लामा सबता खानी, होइन? मतलब त्यसको मतलब के थाहा छ तपाईँलाई? मेरो परमेश्वर, मेरो परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भयो? किनभने त्यतिखेर उहाँलाई एकदमै कठिनाई भएको थियो, एकदमै कठिनाई भएको थियो। त्यस कारणले यो येशु प्रभुले भन्नुभएको शब्द थियो। यसरी येशु जान्नुहुन्थ्यो उहाँ जुन कामको निम्ति संसारमा मानिसको रूपमा जन्म लिनुभएको थियो ती सबै काम उहाँले पुरा गर्नुभयो। क्रुसमा रहँदा उहाँले भन्नुभयो, मलाई तीर्ख लाग्यो, धर्मशास्त्र पुरा हुनुपर्ने भएकोले एउटा सिर्काले भरिएको भाँडो त्यहाँ थियो, तीर्ख लाग्यो। अनि त्यो येशु प्रभुले त्यो सिर्काबाट खाने कुरा पुरानो नियमदेखि नै भविष्यवाणी भएको थियो, तर त्यो भाँडो पनि त्यहाँ थियो। एउटा हाँगाको टुप्पामा कपडा बेरेर त्यसलाई सिर्काले भिजाएर उहाँलाई दियो। जब उहाँले त्यो पिउनुभयो त्यसपछि उहाँले भन्नुभयो, अब सिद्धियो। त्यसपछि उहाँले भन्नुभयो, अब सिद्धियो। उहाँले भन्नुभयो यो कुरा भन्नुभएको यो कुरा चाहिँ कहाँ छ? योहन्ना 19:30 पदमा यहाँ यस्तो लेखिएको छ, जब येशूले शिरका लिनुभयो तब उहाँले भन्नुभयो अब सिद्धियो, र उहाँले शिर निहराएर आफ्नो आत्मा त्यागिदिनुभयो। वास्तवमा अर्को ठाउँमा तपाईँले पढ्नुभयो भने यहीँनिर पनि छ, त्यसपछि उहाँले ठुलो स्वरमा चिच्याएर भन्नुभयो, पिता म मेरो आत्मा तपाईँको हातमा सुम्पिदिने छु। यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। यसरी महान प्रभु क्रिस्टले संसारलाई उनीहरूको सबै पापबाट बचाउन क्रुसको कति अति कष्टदायी मृत्युमा आफ्नो जीवन बलिदान दिनुभयो। अनि यो घटनाको बारेमा मर्कुस 27 अध्याय, मत्ती 27, मर्कुस 14 र लुका 23 अनि योहन्ना 19मा वर्णन गरिएको छ। तपाईँले पढ्न चाह्यो भने यो सब ठाउँहरूमा पूर्ण रूपमा पढ्न सक्नुहुन्छ। येशूले गर्नुभएको बलिदानको सही अर्थ के हो? हामीले राम्रो बुझ्नु जरुरी छ। उहाँको बलिदानको अर्थ, यदि हामीले उहाँको बलिदानको सही अर्थ राम्रोसँग जान्यौँ भनेदेखि हामीले कुन प्रकारले जिउँछौँ त्यो धेरै फरक पर्छ, होइन? मैले जहिले पनि भन्ने गर्छु, बाइबलमा परमेश्वरको बारेमा उहाँ को हुनुहुन्छ भन्ने कुरा जुन छ त्यसको बारेमा यति पनि ज्ञान तपाईँ र मलाई भयो भने तपाईँ र म फरक किसिमले जिउँछु। त्यही कारणले कोसिस गर्नुहोस् कि यो परमेश्वर जसलाई येशु प्रभुले प्रस्तुत गरेर उहाँको बलिदानको स्वरूप पाप क्षेत्र भएर परमेश्वरको सम्मुखमा आउने जो परमेश्वर बाइबलमा व्यक्त गरिएको छ वास्तवमै उहाँ कस्तो हुनुहुन्छ। हामीले अरू कुरामा ध्यान दिनु हुँदैन, कसले कति पैसा पायो, कसको हिसाब कसले गर्यो, नौ कहिलेकाहीँ त्यसको आवश्यक छैन। तपाईँको जिम्मेवारी नै त्यही छ भने तपाईँको जिम्मेवारी के हो? तपाईँको चासो के हो? परमेश्वर को हुनुहुन्छ, परमेश्वरले के गर्न चाहनुहुन्छ, परमेश्वर मेरो निम्ति के चाहनुहुन्छ? प्रियहरू हामी हरेक यो संसारमा जति वर्ष बाँच्छौँ, कोही कोही 100 वर्ष बाँच्छन्, कोही कोही 35 वर्षमा जान्छ, जति वर्ष यो संसारमा बसौँ प्रियहरू, एक एक दिन परमेश्वरले दिनुभएको दिन हो। परमेश्वरको उद्देश्य के छ तपाईँ मेरो लागि? जब तपाईँभित्र यो चाहना छ कि परमेश्वर मलाई के गर्न चाहन्छ, मेरो जीवनको उद्देश्य परमेश्वरले के बनाउनु भएको छ, यो विश्वलाई नभएर म परमेश्वरको बारेमा थाहा पाउनुपर्छ। हामी बडो आदर्शा येशु प्रभुको यो बलिदान, उहाँले गर्नुभएको काम र उहाँले के गर्न खोज्नु भएको यसलाई मनन गर्नु, यसलाई बुझ्नु कोसिस गर्नुपर्छ। येशु ख्रिस्ट किन यसरी मर्नुभएको थियो, उहाँको मृत्युले अब संसारलाई के गर्छ, तपाईँहरू मेरोलाई के भिन्नता ल्याउँछ, उहाँको कष्ट भोगाई र मृत्युको कारणबारे उहाँ आफैले के भन्नुभएको छ, यहाँ यसरी यति निर्दयी क्रुसको कष्टदायी मृत्यु किन मर्नुभयो भन्ने बारे उहाँले भन्नुभएको उहाँको आफ्नै शब्दहरू यिनीहरू उहाँको शब्दहरू के हुन्। हामी मत्ती 20:28 गरौँ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरै को छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो। येशु प्रभुको बारेमा उहाँ सेवा पाउनु होइन, अनि वास्तवमा तपाईँ र म जुन ख्रिस्टलाई प्रभु बनाउँछौँ, हामीले ख्रिस्टलाई अनुभव गरेका छौँ, उहाँलाई हृदयमा पाएका छौँ, तपाईँहरू मेरो जीवनमा पनि त्यो उद्देश्य बदलिन्छ। हामी सेवा पाउने भयो, हामी पद खोज्ने होइन, हामी मान्छेलाई येशु प्रभु चिनाउने काममा सहयोगी बन्न कोसिस गर्छौँ, आत्मा बचाउने कुरा तपाईँ र मेरो जीवनको पहिलो लक्ष्य हुन्छ। किनभने येशुलाई नचिन्ने उहाँबाट क्षमा नपाएको मान्छे चाहे जतिसुकै धनी, जतिसुकै सिपालु, जतिसुकै धर्मी, तपाईँले कहिलेकाहीँ कोही कोही मान्छे साह्रै असल देख्नुहुन्छ, उनीहरू स्वर्ग जान सक्दैन। यो कुरा मेरो धेरैजना इष्टमित्र छ त्यो अवस्थामा, मेरो मनभित्र तिनीहरूको लागि रुने भनौँ एउटा बोध छ, कसरी बुझाउने, हे प्रभु खोलिदिनुहोस् उनीहरूको आत्मा, उनीहरूको आँखा समज। अर्को कुरा तपाईँलाई मैले योहन्न 10:11, म असल गोठालो हुँ, असल गोठालाले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ। येशु प्रभु असल गोठालो हुनुहुन्थ्यो अनि उहाँले देखाउनु भयो कि उहाँ असल गोठालो हुनुहुन्छ, आफ्नो प्राण अर्पण गरेर। अनि यहाँनिर 26:28 किनभने यो नयाँ करारको मेरो रगत हो जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। येशु प्रभुले बगाउनु भएको रगत मानिसहरूको पापको प्रायश्चित हो। तपाईँ र मेरो पाप अब हामीलाई राज्य गर्न सक्दैन, किनभने प्रायश्चित भनेको के थाहा छ, त्यसको बदलामा येशुको रगत बगिस, त्यो पापलाई येशुको रगतले धुन सक्छ। तर तपाईँ र मैले के गर्नु पर्यो, येशुलाई मौका दिनु पर्यो। जब तपाईँ म आफ्नै स्वार्थलाई आफ्नै इच्छालाई पक्रिएर राख्छौ नि, येशुबाट तपाईँ टाढा हुनुहुन्छ, येशुलाई मौका दिनुहुन्न। फेरि यो समस्या धेरै जस्तो मान्छेले बुझ्नै सकेका छैन, उनीहरूको समाज खुल्नु पर्यो। यो संसार हो कि स्वर्ग, सारा जगत हात पारेर आफ्नो आत्मा घुमाउँछ भने त्यसलाई के लाभ भनेर येशु प्रभुले भन्नुभएको छ नि, हामी सारा जगत हात पार्ने कुराले नै हामीलाई अर्थ हुन्छ। प्रियहरू हामीलाई आफ्नो मौका चाहिएको छ, हाम्रो आफ्नो कुरा चाहिएको छ, तर प्रभु येशु संसारमा त्यसको लागि आउनु भएन। तपाईँ मलाई घर चाहिन्छ, गाडी चाहिन्छ, सबै कुरा चाहिन्छ, छोराछोरी पढ्नुपर्छ, त्यो आवश्यकता छ, त्यसले तपाईँलाई स्वर्ग चाहिँ लाग्यो, परमेश्वरले त्यो भने त्यो पनि, तर हामी चाहिँ त्यसलाई चाहिँ पहिला पकड्छौँ, परमेश्वरको कुरालाई छोडिदिन्छौँ, किनभने त्यो पनि परमेश्वरले दिनुहुन्छ, तर तपाईँलाई दिनुपर्ने कुरा चाहिँ तपाईँले गुमाउनुहुन्छ। उहाँ सिकाउन र शिक्षा दिन मात्रै होइन, तर यो भन्दा महान काम गर्न आउनुभयो। यहाँ उहाँ यस संसारमा आउनु भएको मुख्य उद्देश्य सबै पापीहरूको पापको निम्ति कष्ट भोगेर मृत्यु समय बलिदान हुन आउनु भएको थियो, ताकि उहाँद्वारा उनीहरू आफ्नो पापको दण्ड, पापको शक्ति, पापको कै, शैतानको दासत्वबाट सधैँको लागि छुटकारा पाएर वास्तवमा उहाँ कुनै सामाजिक, राजनैतिक वा अरू कुनै कुराको निम्ति मर्नु भएको थिएन, तर उहाँ 33 वर्षको उमेरमा मानिसहरूलाई उनीहरूको त्यो पापबाट बचाउने परमेश्वरको एकमात्र उपायको लागि परमेश्वरले रच्नु भएको सुन्दर योजना, एउटा एउटा समाधान पुरा गर्न उहाँ मर्नुभयो। मानिसको निम्ति अनन्त जीवन प्राप्त गर्न उहाँ मर्नु, त्यस कारणले आज हामीले अचम्भरी जीवन पाउँछौँ यदि येशूलाई हामीले पछ्याउँ। तर कसरी पछ्याउँ? संसारलाई त्याग, संसारको तरिका त्याग्ने, संसारको बुद्धि त्याग्ने। मैले भन्छु नि कहिले काहीँ मैले बच्चादेखि सिकेको कुरा सियो भएर बस्ने फाली गरी निस्किने सर नपर्ने पनि केही होइन, बुझाएछ? हाम्रो किनभने म त्यो शब्दलाई भनेर मान्छे किन कोर लागेको मान्छे पनि हुन्छ होइन, लेप्रोसी नेपालीमा चाहिँ के उखान्छ भने सर नपर्छ भने लेप्रोसी पनि खुट्टा मर्नु पर्छ भनेको त्यो त घिनलाग्ने हुन्छ नि त, नथिङ टु डु विथ लेप्रोसी ओके। कतिचोटि मान्छेको कारणले पनि हुँदैन, त्यो कसरी हुन्छ थाहा छैन, तर हामीले सबैपट्टि माया देखाउनु पर्छ। मैले सिकेको त्यो उनीहरूले त्यही हत्या गरेको छ। तपाईँलाई म भन्छु जुन दिनदेखि मैले येशूलाई विश्वास गरेँ त्यसपछि पनि पटक पटक मलाई परमेश्वरले देखाउँ म यो सबै कुरा पछिता। तपाईँले मलाई भेट्नु भयो भने म भित्र के हो बाहिर पनि केही नहुन्छ, मेरो भित्र बाँकी केही तपाईँले तपाईँको जीवनमा समस्या छ तपाईँलाई चित्त दुख्छ, तपाईँलाई सायद लाग्छ यदि मलाई माया पनि गर्दैन, यो मेरो पक्षको छैन। र वास्तवमा जो मान्छे तपाईँ जस्तो हो त्यस्तै भन्छ, त्योभन्दा अरू तपाईँको पक्षमा कोही हुनै सक्दैन, किनभने त्यो अवस्थाले तपाईँलाई त्यो कुरालाई बस्नु पाए तपाईँले त्यो अवस्थालाई स्वीकार गरेर अवस्था गर्नुहोस्। बुझ्नुहुन्छ? हामीले नबुझी नहुने कुरा चाहिँ यो हो, परमेश्वर पवित्र हुनुहुन्छ, मानिस आफ्नो पापले गर्दा परमेश्वरको सम्बन्धमा छैन। विश्वास गरेर बत्तिसमा लिएर सबै कुरा गरे पनि जब मान्छे पापमै हुन्छ परमेश्वरको सम्बन्धमा त खास हुँदैन, उसँग परमेश्वरको आत्माको शक्ति हुँदैन। प्रिय परमेश्वरको आत्माको शक्ति त्यतिखेर हुन्छ जतिखेर तपाईँले म भन्ने कुरा छोडिदिनुहुन्छ। पाउलले भन्छ म ख्रिस्टसँगै क्रुसमा टाँगेको छु र पनि म जिउँछु, म होइन ख्रिस्ट ममा जिउँछ। ख्रिस्ट जसले मलाई प्रेम गर्नुभयो उहाँमा विश्वास गरेर उहाँको अनुग्रह र शक्तिमा आज म यो जीवन जिउँदैछु। हरेक व्यक्तिको लागि त्योभन्दा अर्को बाटो छैन। त्यसैले परमेश्वर पवित्र हुनुहुन्छ, पवित्रता बिना मानिस परमेश्वरको सम्बन्धमा आउन सक्दैन। हामीले तपाईँलाई थाहा छ हेब्रू 12:14 पढ्दै घरिघरि भन्ने गरेको, सायद कसैले कन्ठ पनि गरेन होला, त्यहाँ शान्तिमा बस्ने कुरा पनि छ एकअर्कामा अनि पवित्रता हुने। अब यो पवित्र भनेको चाहिँ के भनेर चाहिँ छुट्टै अर्को क्लास चाहिन्छ, म आज सुरु पनि गर्दिनँ। तर तपाईँहरू मलाई पत्रुसले पनि भन्छ, परमेश्वरले भन्नुहुन्छ पवित्र हो, किनभने पत्रुसले भन्छ पवित्र हो किनभने परमेश्वर पवित्र हुन्छ। पवित्रता बिना परमेश्वर सम्बन्धमा रहन सक्दैन। पवित्र भनेको चाहिँ वास्तवमा चाहिँ आफ्नो संसारिक सबै कुरो छोडेर परमेश्वरको निम्ति आफैलाई अलग गर्नु, छुट्याइदिनु। त्यसैले परमेश्वर ठाउँ राख्दैन, छोटो राख्दैन, जागिर राख्दैन, गाडी राख्दैन, घर राख्दैन, मन्त्रालय कुरा राख्दैन, कुनै पनि कुरा राख्दैन। मानिस त्यस कारणले सदा सर्वदा उहाँसँगको संगतिमा रहने हो भने मानिसको सबै पापको समाधान आवश्यकता छ। पापीलाई परमेश्वरले नष्ट गर्न सक्नुहुन्थ्यो, पापको पापीको अवस्था भनेकै ऊ चाहिँ त्यो कहिल्यै ननिक्ने आगो जहाँ कहिले किरा मर्दैन, जहाँ कहिले तिर्खा मर्दैन। हामीले त्यो पढेको थियौँ कहाँ, सायद यहाँ कुपमा होला होइन, हामीले पढेको धेरै अगाडि होइन। पापीहरूलाई परमेश्वरले नष्ट पार्न सक्नुहुन्थ्यो तर परमेश्वर मानिसहरूलाई अति प्रेम गर्नुहुन्थ्यो, त्यसैले तिनीहरूलाई बचाउन चाहनुहुन्थ्यो। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो होइन, परमेश्वर निष्पक्ष न्यायाधीश पनि हुनुहुन्छ, त्यसैले उहाँको निस्वार्थ प्रेम र निष्पक्ष न्याय कसरी हुन सक्यो भन्दाखेरि त्यो बुझ्न र बुझाउन सजिलो कुरा चाहिँ थिएन। अनि यो येशू प्रभुको क्रुसको बलिदानमा परमेश्वरले उहाँको न्याय उहाँको प्रेमको ठ्याक्कै एक ठाउँमा ल्याएर मिसाउनु। अनि यो भन्ना 3:16 हामीले हेऱ्यौँ भने यही कुरा पुरामा चाहिँ यही कुरा पुरा गर्ने बाटो उहाँले बनाउनुहुन्छ। यो भन्दा 3:16 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। मानिसलाई बचाउन, फेरि पवित्र परमेश्वरको सम्बन्धमा ल्याउन, मानिसलाई बचाएर फेरि पवित्र परमेश्वरको सम्बन्धमा ल्याउन येशु मानिसहरूको अवतार भएर संसारमा जन्म लिनुभयो। उहाँ पाप रहित पुरा सिद्ध भनेको चाहिँ पर्फेक्ट मानिस र पुरा परमेश्वर, पर्फेक्ट परमेश्वर येशु प्रभुमा चाहिँ परमेश्वरले पाप गर्न अगाडिको आदम र हवा जस्तो थियो, एउटा सिद्ध केही कन्सर्ट नभएको, केही त्यो नभएको येशु प्रभु त्यो मानिस बन्नुभयो। तर उहाँ पुरा परमेश्वर पनि हुनुहुन्थ्यो, येशु प्रभु पुरै परमेश्वर हुनुहुन्थ्यो। मानिसको सबै पापबाट उसलाई छुटकारा दिन एक पाप रहित व्यक्तिको क्रुसको कष्ट सहेर बलिदान हुन आवश्यकता थियो, अनि उसको रगत त्यसरी बगाउन आवश्यकता थियो, तब मात्र मानिसले आफ्नो पापबाट उद्धार पाउन सक्थ्यो। परमेश्वरको क्रोध जो मानिसको पापको निम्ति छ, जो दण्ड छ, त्यसको बदलामा चाहिँ पाप रहित कहिल्यै पाप नगरेको व्यक्तिको बलिदान मृत्यु सहनु पर्ने त्यो थियो, होइन? अनि जुन कुरा चाहिँ पापै नजान्नु हुने एकमात्र परमेश्वरको पुत्रको बलिदानको योजनाद्वारा परमेश्वरले पुरा गर्नुभयो। परमेश्वरको पुत्रको योजनाद्वारा परमेश्वरले पुरा गर्नुभयो। दोस्रो कोरन्थी 5:21 यो कुरा लेखिएको छ। दोस्रो कोरन्थी 5:20-21 तपाईँले हेर्न सक्नुहुन्छ। 20 यसकारण हामी ख्रिस्टका राजदूत हुँ र परमेश्वरले हामीद्वारा अनुरोध गर्नुभएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलाप हुन्। ख्रिस्टको राजदूत कसरी हुन सकिन्छ? त्यही यहाँ 21 किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पापै नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु। त्यसैले येशु ख्रिस्टको यो गुड फ्राइडे इस्टरको बेलामा जो येशु प्रभु पक्राउ परेर उहाँ मृत्युवरण गर्नुभयो, उहाँ पापै नभएकोलाई परमेश्वरले तपाईँ र मेरो पाप बनाइदिनुभयो, पापको बदलामा बलिदान हुन दिनुभयो, होइन? त्यस कारणले इस्टर तपाईँहरू मेरो जीवनमा महत्त्वपूर्ण छ। अर्को चाहिँ यहाँनिर यस प्रभुको बारेमा हामी हेर्छौँ रोमी 5:8, यहाँ चाहिँ हामी देख्छौँ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नु भयो। पाउलले रोमीहरूको रोमको रोमी विश्वासीहरूलाई रोमी 5:8 यो कुरा लेखेका छन्। वास्तवमा पुरै पद तपाईँले पढ्नुभयो भने त्यहाँ लेखेको छ, परमेश्वरको हामी तर्फको प्रेम यसरी प्रमाणित गर्नुभयो कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो। हामी पापी छँदै, किनभने यो परमेश्वरको योजना हो। त्यसकारणले प्रिय, जबसम्म तपाईँ र ममा यो येशु प्रभुको बलिदान, उहाँले हामीलाई उद्धार गर्नुभएको सबै कुराको हामीले पूर्ण रूपमा आश्वास गर्दैनौँ, त्यसलाई ग्रहण गर्दैनौँ, त्यो कुरालाई मनन गर्दैनौँ, त्यसलाई एप्लाई गर्दैनौँ, हामी वास्तवमा उहाँको उद्धारको अनुभव गर्न सक्दैनौँ। तर तपाईँ र म यदि उहाँबाट उद्धार पाएका छौँ भने तपाईँ म पापमै रहँदैनौँ। यहाँनिर पापको बारेमा के छ? किनकि रोमी 3:23 सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्, एकजना पनि धर्मी छैन। त्यस कारणले कुनै पनि व्यक्ति चाहे पुरै धेरै धर्म गरे, येशु ख्रिस्टमा पश्चाताप गरेर उहाँलाई ग्रहण गरेर उहाँको क्षमा नपाएसम्म ऊ पापमै रहन्छ, परमेश्वरको महिमा उसमा छैन। यहाँनिर रोमी 6:23 गइरहेको छ, किनकि पापको ज्यादा मृत्यु, हरेकले पाप, त्यो मृत्युको बारेमा चाहिँ के छ? शारीरिक रूपमा हामी सबै मर्छौँ, पछि येशुलाई विश्वास गर्नेले नयाँ शरीर फेरि पाउँछ। तर येशुमा उद्धार नपाएकाहरू के हुन्छ? यो जीवनपछि त्यसको बारेमा बाइबलमा धेरै कुरा लेखेको छ, कहिल्यै ननिम्ने आगोको कुण्डमा ताराकिटाई भन्ने शब्दहरू हामी पढ्दछौँ। अनि त्यो परमेश्वरले दिनुभएको पापको ज्याला मृत्यु, तर परमेश्वरको सिद्धैको वरदान ख्रिस्ट येशु प्रभुमा अनन्त जीवन। अब यहाँनिर कुरा चाहिँ के छ भने, यो अनन्त जीवन पाप क्षमा त्यो कुण्डमा गएर मर्नुपर्ने कुराबाट बचाइन्छ सित्तैमा, केही पनि गर्नु पर्दैन, तपाईँको मेरो कमेन्टमा आधारित छैन, केही गर्नु पर्दैन तपाईँ। कतिजना मान्छेहरूको चाहिँ यो फेरि अर्को कुरा छ, हामीले यसो गर्नुपर्छ, हामीले यसो गर्नुपर्छ, होइन, परमेश्वरको उद्धार पाउनु तपाईँहरू मेरो के चाहिँ, हाम्रो कामले के काम लाग्यो भनाइको मतलब हुन्छ नि, स्कुलमा अथवा कुनै ठाउँमा तपाईँको नाम, आज हस्पिटलमा काम गर्ने छोरीलाई भेटेको थियो, उसले के भन्थ्यो अर्को एकजना बहिनीको बारेमा, ए उसले त कति धेरै सेवा गरेर कति धेरै तकलिफमा छ, उसलाई वर्ष वर्ष आउँछ किनभने उसले गरेको कामले, तर परमेश्वरको राज्यमा त्यो त्यो भित्रै बिर्सिने छ, त्यो छ, तर उद्धारको लागि यो सबै कुरो चाहिने बुझ्नुहुन्छ, लागि तपाईँहरूले यसो ख्रिस्टको बलिदानमा विश्वास गर्नुपर्छ। अब यहाँनिर कुरा मुख्य चाहिँ के हुन्छ भने, त्यो विश्वास चाहिँ के हो, कति विश्वास हो, यसोले त्यो यसोले गरेको बलिदानमा विश्वास गरेको व्यक्तिको अवस्था के हुन्छ, उसले अब कुन काम लाग्छ, यो कुरा चाहिँ धेरै मान्छेको जीवनमा के चाहिँ उनीहरू कुरा चिया छैन, के चाहिँ उनीहरूले सोचिरहेको छ, म ठिकै छु होइन, त्यस भए बाइबलले के भन्छ त्यसमा जानुहोस्, परमेश्वरमा भरोसा गर्नुहोस्, तपाईँलाई त्यो पापलाई त्याग्ने शक्ति दिनुहुन्छ, तपाईँलाई भन्दा बढी प्यारो लाग्ने पैसा तपाईँलाई रोग लाग्दैन, प्रियहरूको तपाईँलाई विरोध गर्नेहरूप्रति ख्रिस्टको प्रेम बगेर आउँछ, तपाईँले कुन मान्छेप्रति फरक खालको व्यवहार गर्नु, हर व्यक्तिप्रति तपाईँ परमेश्वरको निम्ति आशिषित बन्न जानुहुन्छ। मानिस आफ्नो पापका कारण दण्डको भागीदार भएको छ, उसमा परमेश्वरको क्रोधको दण्ड छ, जुन दोस्रो मृत्यु पापबाट आउने मृत्यु छ, दोस्रो आत्मिकी मृत्यु, जुन चाहिँ मान्छेले नपाओस् भनेर यसो ख्रिस्ट संसारमा आउनु, तर उहाँले त्यसलाई सिधै सिधै मुक्ति दिनुहुन्छ, तर विश्वास समर्पणता उहाँको आज्ञा पालन त्यो व्यक्तिबाट हुनुपर्छ, त्यो पनि परमेश्वरले सहायता गर्नुहुन्छ, बाइबलमा त्यस्तो लेखिएको छ होइन। त्यसैले मानिसको पापबाट छुटकारा पाउन न्याय परमेश्वरले पापको बदला मृत्युदण्ड दिनै पर्ने हुन्थ्यो, परमेश्वर निष्पक्ष र पवित्र हुनु भएकोले मानिसको पापको दण्ड दिनै पर्ने हुन्छ, परमेश्वर उहाँको पवित्र व्यवस्थाको व्यवस्था गर्न सक्नुहुन्न, तपाईँ र म जस्तो होइन, एउटा सानो कुरा पनि उहाँको व्यवस्थामा ओभरलुक भने बुझ्नुहुन्छ, व्यवस्था हुँदैन, व्यवस्था हुँदैन, तपाईँले मैले सिरियसली क्षमा मागेन भने, अझै दिनदिनै त्यही पाप गराउँछौँ भने, तपाईँले ख्रिस्टलाई पछ्याउनु भएन, बुझ्नु भएन, सिधै आउँछ तर पुरा पछ्याउनु पर्यो, पुरा विश्वास गर्नु पर्यो, परमेश्वर उहाँको पवित्र व्यवस्थाको व्यवस्था गर्नुहुने, यो कुरा प्रष्ट नबुझेसम्म यसो किन मर्नुभयो भनेर हामीले कुनै कुरा बुझ्न सक्दैनौँ। हाम्रो निम्ति खुसीको खबर यो छ कि परमेश्वरको एकमात्र पुत्र उहाँको आत्माहरूको लागि एकैपटक सदाका लागि बलिदान भएर मर्नुभयो, यसुले पापीले पाउनुपर्ने मृत्युदण्डको सट्टा त्यो ठाउँ आफैलाई लिनु, आफैले लिनु होइन, सबैको पापको सट्टा दुःख सहेर उनीहरूको निम्ति उनीहरूको ठाउँमा उनीहरूको मृत्यु यसुले मरिदिनु भयो, यो मात्र मानिसको उद्धारको एउटै उपाय छ, एउटै उपाय थियो, जुन उपायद्वारा परमेश्वर मानिसहरूलाई ठिक प्रकारले क्षमा दिन र बचाउन सक्नुहुन्थ्यो, पापीहरूको लागि येशु ख्रिस्ट मर्नु भएको कुरा बाइबलमा घरिघरि गराइएको छ, ख्रिस्टको बलिदान सम्बन्धी यी केही बाइबलका पदहरू हामी हेर्नेछौँ, ख्रिस्टको बलिदान सम्बन्धी केही बाइबलका पदहरू हामी हेर्नेछौँ। अनि यहाँ पहिलो पद तपाईँलाई म पढ्छु, यसै यहाँ केही बाइबलको पद, अब सिद्धिन भयो अघि पढिसकेको यो पद, यसै यहाँ 53:5 जुन चाहिँ धेरै अगाडि लेखेको थियो, ऊ त हाम्रो अपराधका निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति उभेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोराको चोटले हामी निको भयौँ, यस प्रभुको बारेमा यहाँ यसरी लेखिएको छ, हामी सबै भेडा झैँ बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परम प्रभुले उहाँमाथि उसमाथि हामी सबैको अधरमा हालिदिन्छौँ। यहाँ यो ऊ भनेको चाहिँ यसु, जुन चाहिँ यसैया भविष्य वक्ताले परमेश्वरबाट पाएको हो भविष्यवाणी। उहाँ आफैले बुझेका छैन कहिले हुँदैछ। पुरानो नियमको भविष्य वक्ताहरूले चाहिँ येसुको आगमन कतिखेर, येसु बलिदान कतिखेर केही बुझेका छैन, तर जे देखे त्यो लेख्न थालेको थियो। त्यही कुरो लेखिएको छ कि पाउलले चाहिँ कलसीमा भन्छ नि, पुस्तौँ पुस्तौँ पुस्तादेखिको रहस्य जुन गोप्य थियो अब प्रकट भयो त्यो ख्रिस्ट येसुमा भनेर हामी त्यो पढ्छौँ। सबैको अधर्म उहाँलाई हालिदिनु। अनि यहाँ मैले अघि पनि पढेको थिएँ रोमी 5:8 हामी देख्छौँ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति बलिदान भयो। अनि यहाँनिर लुका 23:47 कप्तानले देखेको कुरा यहाँ छ, होइन, धर्मी मानिस थिए भनेर भनेको कुरा यहाँ छ। त्यसकारणले अघि हामीले यो सबै कुरा पढिसकेका थियौँ, येशु प्रभुलाई स्वर्गदूतहरूले सहायता गरेको कुरा हामीले सबै अघि हेरिसकेका छौँ। त्यसैले यहाँ मर्कुस 15:34 3 बजेतिर यसो भनेर येशु ठुलो स्वरले कराउनु भयो, इलोई इलोई लामा सबखतनी। यसको अर्थ हो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? किनभने जुन बेलामा तपाईँ र मेरो लागि येशु क्रुसमा बलिदान भएर आत्मा त्याग गर्दै हुनुहुन्थ्यो, केही समयको लागि परमेश्वरले उनलाई छोडिदिनु भएको थियो। त्यतिखेर उसलाई कष्ट भएको थियो, त्यो सबै कुरा आफ्नो पिताको प्रेम पनि त्यतिखेर उनले अनुभव गर्न सकेन, किनभने उनी त पिताको योजना अनुसार पापको बलिदान भइराखेको थियो। त्यसकारणले येशु प्रभुले तपाईँ र मलाई बचाउन यति ठुलो बलिदानको काम गर्नुभयो। अनि यहाँनिर हामीले अघि पढिसकेको योहन्ना 19:30 जब येसुले शिरका लिनुभयो तब उहाँले भन्नुभयो अब सिद्धियो। के कुरा सिद्धियो? सम्पूर्ण कुरा जो पापको निम्ति गर्नु पर्थ्यो अनि मानिसहरूलाई उद्धारको निम्ति गर्नु पर्थ्यो त्यो सबै कुरा उहाँले सिद्धाउनु भयो। अनि उहाँले शिर नुहाएर प्राण त्याग्नु भयो, त्यो कुरा हामी त्यहाँ देख्दछौँ। किनभनेदेखि उहाँले चाहिँ हामीले मत्ती 20:28 अघि पनि पढेका थियौँ, जसरी मानिसको पुत्र पनि सेवा पाउनु होइन, सेवा गर्न र धेरैको छुटकाराको मोलको स्वरूप आफ्नो प्राण दिन आउनु भयो। अनि त्यस्तै हामीले अघि योहन्न 10:11 पनि पढिसकेको थियो, असल गोठालो म हुँ भनेर उहाँले भन्छ, असल गोठाले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ। अनि त्यस्तै मत्ती 26:28 पनि हामीले पढ्यौँ, क्यारे, किनभने यो नयाँ करारको मेरो रगत हो जो धेरैको निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। अनि परमेश्वरको प्रेम जुन योहन्ना 3:16 पनि हामीले पढेको थियौँ, भने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, अनि त्यो दिनुभएको चाहिँ बलिदान हुनलाई, अनि उहाँले सबै कुरा इस्टर गुड फ्राइडेमा गर्नुभयो। अब त्यो येशूलाई विश्वास गरेर मान्छे नाश होइन कि अनन्त जीवन पाउँछ। अनि 1 कोरिन्थी 15:3 किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रो पापको निम्ति मर्नुभयो। अनि 1 कोरिन्थी 15:3 पहिलो कोरन्थी पावलले कोरन्थको विश्वासीहरूलाई यसरी सम्झाइराखेका छन् कि येशु प्रभु जुन समयमा मर्नु, पवित्र धर्मशास्त्र पुरा गरेर मर्नु भयो, अनि जुन कुरा उहाँले पाउनुभयो त्यो सबै कुरा पावलले चाहिँ कोरन्थको विश्वासीहरूलाई भनेको हामी देख्दछौँ। हेब्रू 9:26 नत्र त संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दुःख भोग्नुपर्ने थियो, तर यस युगको अन्तमा आफ्नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकैपल्ट प्रकट हुनुभएको छ। येशु प्रभुको बलिदानको बारेमा हामी यहाँ देख्दछौँ। त्यस्तै हेब्रू 10:12 तर ख्रिस्टले त पापीहरूको निम्ति सदाको लागि एउटै बलिदान चढाउनु भयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। परमेश्वरको पुत्र उद्धारकर्ता भएर संसारमा मानिसहरूको रूप लिएर जन्म लिनुहुने मानिसहरूको पापको निम्ति उहाँले दुःख भोग्नुहुने, रगत बगाउनुहुने र पापीहरूको पापको लागि आफ्नो जीवन अर्पण गर्नुहुने कुरा भविष्य वक्ताहरूले पहिले नै लेखेका थिए। अनि प्रभु येशू आफैले पनि यो क्रुसको मृत्यु बौरी उठ्ने सबै कष्ट भोग्नुपर्ने कुराहरूको बारेमा र उहाँको पुनरुत्थानको बारेमा चेलाहरूसँग भविष्यवाणी सम्पूर्ण बताउनु भएको थियो। अनि त्यो तथ्य चाहिँ अनि प्रेरितहरूको आँखाको अगाडि सत्य साबित भएको थियो। उनीहरूले आफ्नो आँखाले जुन कुरो यो भविष्य वक्ताहरूले पुरानो नियममा लेखेको थिए अथवा यसु प्रभु आफैले भन्नुभएको थियो अनि त्यही कुरोहरू आफ्नो आँखाले देखेको कारणले प्रेरितहरूले पनि लेखेको कुरा आज हामी पढ्दैछौँ। प्रभु आफैले पनि उहाँले पुरा गर्नुहुने कुराहरू भन्नुभयो र उहाँले भने अनुसार ती सबै कुरा एक एक गरी पुरा। बाइबलको मुख्य कुरा यही, हामी यसु असल हुनुहुन्छ भने भन्छौँ र उहाँमा विश्वास गर्छौँ भने उहाँको आज्ञाहरू पूर्ण रूपले पालन गर्नुपर्ने हुन्छ। त्यसकारण उहाँको आज्ञा के हो भनेर बुझ्न जरुरी छ। मानिस आफ्नो पापबाट उम्कने बाटो अरू कुनै थिएन। परमेश्वर आफै मानिसमा जन्मनुभयो र मानिसको निम्ति बलिदान एउटा कष्टदायी मृत्यु मर्नुभयो। मानिसको उद्धारको निम्ति सबै काम उहाँले क्रुसको बलिदानद्वारा पुरा गर्नुभयो। ख्रिस्टको क्रुसको मतलब चाहिँ यही हो कि तपाईँ र मलाई अब पापबाट, अधर्मबाट, यो शरीरबाट, परमेश्वरको क्रोधबाट छुटकारा दिन येशूले क्रुसमा 2000 वर्ष अगाडि नै जुन काम गर्नु त्यो चाहिँ पर्याप्त छ। त्यसको कारणले आज हामी जीवन पाउन सक्छौँ। उहाँलाई आफ्नो जीवन पूर्ण रूपमा समर्पण गरेर आफ्नो पापबाट स्वतन्त्र हुने निम्त आज हामी सबैलाई छ। हामीले यसको लागि पर्खाउनु हुँदैन। परमेश्वरको उद्देश्य चाहिँ यहाँ एकजना मान्छेले आरसी स्परल भनेको तपाईँले नाम सुन्नुभएको छ, एकजना उहाँ रिफर्म थियोलोजीको एकजना विद्वान हुनुहुन्थ्यो, धेरै शिक्षा दिनुभएको छ, किताबहरू लेख्नु भएको छ आरसी स्परल, अहिले चाहिँ प्रभुमा जानुभयो। उहाँले भनेको एउटा अङ्ग्रेजीमा कोट पढ्न चाहन्छु, द हायर पर्पज अफ द क्रस वाज द्याट द फादर वुड बी ग्लोरिफाइड बाई द सेङ्क्टिफिकेसन अफ द जस्टिस। त्यो क्रुसले चाहिँ न्यायको पवित्रता कायम गर्यो जसले पिताको महिमा हुने, यो कुरा चाहिँ उनले भनेका थिए। त्यस कारणले तपाईँ र मैले आज जुन गुड फ्राइडे अथवा यसु प्रभुले गर्नुभएको कामको बारेमा सुनिराखेका छौँ, हाम्रो जीवनमा हामी कसरी लिन्छौँ? किनभने यो उद्धारको काम, यो मुक्तिको काम, यो आशिषको परिवार, यो परमेश्वरको इच्छामा हिँड्ने मिसिनरी भन्ने शब्द एउटा चलाउँछ। उता विदेशतिर चाहिँ परमेश्वर काम गर्ने म मिसिनरी हो, यहाँ विदेशीहरू आए पनि उनीहरू हामी मिसिनरी भन्छौँ। वास्तवमा तपाईँहरूमा सबै मिसनरी, यदि तपाईँले त्यो मिसनको काम लिनुभएको छ भने, जो मिसन त हाम्रो मिसन के हो?